الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج بدھ کا دن ہے، اور بدھ کے دن ہمارے ہاں حضرت مجدد رفسانی رحمۃ اللہ علیہ کے علوم و معارف پر مشتمل مکتوبات مجددیہ کا درس ہوتا ہے. پچھلی دفعہ مکتوب نمبر 58 جو جلد دوم میں ہے، اس کا تذکرہ شروع ہوا تھا، اور یہ تزہیل یعنی زمین میں تک پہنچ گیا تھا، اس کے بعد وقت ختم ہو گیا تھا. تو آج انشاءاللہ اسی تزہیل سے یعنی زمین میں سے ابتدا کی جا رہی ہے. بعض علوم و معارف کے بیان میں جو عالم مثال سے تعلق رکھتے ہیں، جاننا چاہیے کہ عالم مثال تمام عالموں سے زیادہ فراغ ہے. جو کچھ تمام عالموں میں ہے، اس کی صورت و شکل عالم مثال میں موجود ہے. معقولات و معانی بھی وہاں عالم مثال میں صورت رکھتے ہیں. اہل علم بزرگوں نے کہا ہے کہ حق جل شانہ کی کوئی مثل نہیں، لیکن مثال ہے. وللہ المثل الاعلیٰ، اللہ تعالیٰ کی مثال سب سے اعلیٰ ہے. اس فقیر نے اپنے مکتوبات میں لکھے کہ تنزیہ صرف کے مرتبہ میں، جیسا کہ مثل نہیں ہے، مثال بھی نہیں. لا مثل له ولا مثال له. ہاں جی، فلا تضربوا للہ الامثال، بس اللہ تعالیٰ کے لیے کوئی مثال بیان نہ کرو. عالم صغیر میں عالم مثال کا نمونہ خیال کی طرح ہے، صورتوں میں متصور ہو کر. اچھا، کیونکہ خیال میں تمام اشیاء کی صورتیں متصور ہوتی ہیں، سالک کے احوال و مقامات کی کیفیات کو خیال ہی صورتوں میں متصور کر کے ظاہر کرتا ہے اور باب علم میں سے بنا دیتا ہے. اور اگر خیال نہ ہو یا جس جگہ خیال نہ پہنچ سکتا ہو، تو وہاں جہل لازم آتا ہے. یہی وجہ ہے کہ مرتبہ زلال سے بالا جہل و حیرت کا مرتبہ ہے، کیونکہ خیال کے دوڑنے کے دوڑ زلال کے مرتبوں تک ہی ہے. یہی وجہ ہے کہ مرتبہ زلال سے بالا جہل و حیرت کا مرتبہ ہے. موبائل ذرا لے. یہی وجہ ہے کہ مرتبہ زلال سے بالا جہل و حیرت کا مرتبہ. زلال کے بارے میں تفصیل گزر چکے اوقات میں، کہ اصل میں گویا کہ یوں سمجھ لیجئے کہ جیسے ماہیت ہوتی ہے، کسی چیز کی ماہیت سے مراد یہ ہے کہ انسان کے ذہن میں کوئی خیال ہوتا ہے، کوئی ڈیزائن ہوتا ہے، کوئی سوچ ہوتا ہے کہ میں نے اس کام کو اس طرح کرنا ہے. وہ جو اس کے خیال میں آتا ہے پہلی دفعہ، وہ چیز وہ ماہیت ہوتی ہے، حقیقت ہوتی ہے. اس کے بعد پھر وہ اس کو بناتا ہے، اس کے بنانے کے ذریعے. نہیں، موبائل کا بتایا. اچھا، اس میں ٹھیک ہے، اس کو ادھر رکھ لیں. تو وہ جو ہے نا، مطلب یہ ہے کہ وہ خیال میں وہ چیز آتی ہے، پھر اس کے بعد اس پہ کام ہوتا ہے اور اس طرح وہ بن جاتا ہے. تو وہ جو حقیقت ہے، وہ جس وقت باہر یعنی کائنات میں وجود میں آتا ہے، ذہن سے نکل کے، گویا کہ ذہن میں جو خاکہ تھا اس کو جب بنایا جاتا ہے، تو اس کو ذل کہتے ہیں. وہ جو ہے نا، اس کا ذل ہے، یعنی حقیقت کا عکس ہے یہاں پر. ہاں جی، مطلب جو ہے نا، اس کا ذل ہے، ذل اس کو کہتے ہیں. تو یہ اصل میں گویا کہ چیزوں کو سمجھانے کے طرز پر یہ بات کی گئی ہے کہ اللہ جل شانہ نے جن چیزوں کا ارادہ کیا، تو اللہ پاک مطلب جو ہے نا، وہ کے پاس وہ چیزیں موجود تھی. یعنی مطلب یہ ہے کہ اللہ پاک نے اس کے پہلے میں، اس کے بارے میں جو مطلب جو ہے نا، وہ ارادہ کیا، تو ارادے کی صورت میں موجود تھی. پھر جب ارادے، چونکہ ہم لوگ کا تو یہ ہے کہ ہم تو کسی کارپینٹر سے کہیں گے، کسی ڈیزائنر سے کہیں گے، کسی انجینئر سے کہیں گے، وہ چیز بنے گی. ہاں جی، لیکن اللہ پاک کے لیے تو ان چیزوں کی ضرورت نہیں ہے. جیسے اللہ جل شانہ کے لیے بولنے کے لیے زبان کی ضرورت نہیں ہے، اللہ تعالیٰ کو دیکھنے کے لیے آنکھ کی ضرورت نہیں ہے. ہاں جی، یہ تو کمزوریاں ہیں. تو اللہ تعالیٰ کے ہاں تو یہ کمزوریاں نہیں ہیں. تو اللہ پاک کا تو ارادہ ہی اس کام کا ہو جانا ہے. تو لہٰذا جو چیزیں، جن چیزوں کا اللہ نے ارادہ کیا، ہاں جی، تو وہی چیزیں موجود ہو گئی. تو گئے کہ وہ چیزیں جو اللہ تعالیٰ کے ارادے علم میں تھی، ان کو جب ارادہ کیا تو وہ چیزیں خارج میں موجود ہو گئی. تو یہ زلال ہیں، اس لحاظ سے سمجھ میں آ گئی نا بات. تو اس وجہ سے ان کو زلال کہتے ہیں. تو یہاں پر حضرت نے بھی فرمایا کہ جو مطلب یہ ہے کہ سالک کے احوال و مقامات کی کیفیات کو خیال ہی صورتوں میں متصور کر کے ظاہر کرتا ہے اور بارب علم میں سے بناتا ہے. اگر خیال نہ ہو یا جس جگہ خیال نہ پہنچ سکے تو وہاں جہل لازم آتا ہے, کیونکہ ظاہر میں کسی بھی چیز کے بارے میں سوچ سکوں گا نا, وہ جو میرا علم ہے وہ پہلے میرے سوچ میں ہے, پھر اس کے بعد وہ ظاہر ہوگا. تو جہاں پر میرے سوچ ہی نہیں جا سکتا تو وہاں پر علم کدھر ہوگا؟ بھائی بعض لوگوں کو بھول جانے کا مرض ہوتا ہے. ہاں جی, اب جو مطلب جو ہے نا, جو چیز آپ بھول گئے تو آپ کے خیال میں نہیں, جب خیال میں نہیں تو وہ چیز ہے نہیں, اس کو آپ کو یاد ہی نہیں, وہ علم ہی نہیں اس کا. ہاں جی, تو ہاں جی یہی وجہ کہ مرتبہ ذلال اور خیال نہ ہو تو جس کا خیال نہ پہنچا جہل لازم ہے. یہی وجہ ہے کہ مرتبہ ذلال سے بالا جہل و حیرت کا مرتبہ ہے, کیونکہ ذلال خیال کی طرح ہے اور خیال جہاں تک نہ جا سکے وہاں خیرت حیرت ہے اور وہاں جہل ہے. تو لہذا ذلال جہاں نہیں ہو تو وہاں تو حیرت و جہل ہی ہوگا نا. بات جہاں ذلال نہیں ہوگا تو وہاں تو حیرت و جہل ہوگا, کیونکہ خیال کی دوڑ ذلال کے مراتب تک ہی ہے. جہاں ذل نہیں وہاں خیال کی بھی گنجائش نہیں. بھائی جس چیز کو آپ نے کبھی دیکھا نہیں ہے اس کے بارے میں آپ کیا کہہ سکتے ہیں؟ جس چیز کو آپ نے سوچا نہیں, جس چیز کو آپ نے پانچوں حصوں میں سے کس طریقے سے اس کو نہیں کیا, تو ظاہر مطلب ہے آپ اس کے بارے میں کچھ نہیں کہہ سکتے. تو یہ والی بات ہے کہ جہاں خیال کی گنجائش نہ ہو, مطلب جہاں ذل نہیں ہو تو وہاں خیال کی گنجائش نہیں ہو سکتی, وہاں خیال میں بھی وہ چیز نہیں آ سکتی. جب صورت تنزیہی عالم مثال میں نہیں آ سکتی جیسے کہ پہلے بیان کیا, تو خیال میں بھی جو کہ عالم مثال کا پردہ ہے, صورت تنزیہی عالم صورت تنزیہی کس طرح متصور ہو سکتی ہے؟ یعنی اللہ جل شانہ کی ذات چونکہ خیال میں مطلب جو ہے نا وہ صورت تنزیہ ہے, مطلب ظاہر اللہ پاک تمام چیزوں سے منزہ ہے, وراء الورا ہے, تو وہ ہمارے خیال میں کیسے آ سکتا ہے؟ اس لیے کہتے جو ہمارے خیال میں آیا تو خیال ہی ہے نا, تو وہ اللہ نہیں ہے. سمجھ میں آ گئی نا بات؟ اس لیے کہتے ہیں کہ جو میں سوچوں کہ اللہ ایسا ہے تو سمجھو کہ وہ اللہ ایسا نہیں ہے, کیونکہ میرے خیال میں ہو, خیال میں میں چونکہ آ نہیں سکتا. لہذا ہاں جی بھائی, قطعی کے مقابلے میں ظنی کی کیا عزت ہوتی ہے؟ قطعی مقابلے میں تو ظنی کی کوئی عزت نہیں نا. تو اللہ جل شانہ کے لیے کوئی مثال نہیں ہے. اللہ جل شانہ کی ذات وراء الورا یہ قطعی ہے, اور جو میرا خیال ہے وہ کیا چیز ہے؟ وہ ظنی ہے. تو ظنی سے میں قطعی کا ادراک کیسے کر سکتا ہوں؟ ہاں یہ والی بات ہے. یہ جو تھوڑا سا ہے زمین ہے نا, بہت ساری چیزیں پہ باری ہے, مطلب حضرت نے اس میں بہت ساری چیزیں کھول دی ہیں. ہاں جی, جب صورت تنزیہ عالم مثال میں نہیں آ سکتی جیسے کہ پہلے بیان کیا, تو خیال میں بھی جو کہ عالم مثال کا پرتو ہے, صورت تنزیہ کس طرح متصور ہو؟ والفلا جرم لا يكون سم الا الجهل والحيره, بس لازماً وہاں جہل و حیرت کے سوا کچھ نہیں ہوگا. اور جس جگہ علم نہیں ہوتا وہاں گفتگو بھی نہیں ہوتی. مطلب جس چیز کو انسان جانتا نہیں تو اس کو بیان بھی نہیں کر سکتا, وہاں گفتگو بھی نہیں ہو سکتی. اچھا, من عرف اللہ کل لسان, جس کو اللہ کی معرفت ہے اس کی زبان گونگ ہو گئی. ہاں جی, اس یہ اس کی نشانی. اور جس جگہ علم ہوتا ہے وہاں گفتگو بھی ہوتی ہے. من عرف اللہ تعالی لسان, یعنی مطلب یہ ہے کہ ایک جگہ اللہ جل شانہ کے اس میں ظاہر کی تجلی ہے, تو بہت کھل کے بیان کرتے ہیں. بھائی سمندروں کے برابر اگر سیاہی ہو جائے, اور جو ہے نا مطلب یہ کہ درخت سارے مطلب وہ قلم بن جائے اور پھر ان کی طرح اور ہو جائے, تو اللہ تعالیٰ کے صفات کو بیان نہیں کر سکو گے, ہے نا بات؟ تو وہاں پر تو پھر یہ حالت ہوتی ہے اس کی زبان در, اور یہ اس حقیقت کا بیان ہے. لہٰذا زبان کی درازی ذلال میں ہوتی ہے. یہ جتنا بھی کائنات ہے سارے ذلال ہے نا, کائنات میں تفصیلات تفصیلات تفصیلات تفصیلات تفصیلات. وسعتوں میں جاؤ تو ختم نہ ہو, باریکی میں جاؤ تو ختم نہ ہو. ہمارا انسٹیٹیوٹ پیاس, اس وقت سینٹر فار نیوکلیئر اسٹڈیز تھا جس وقت ہم نے اس کو, تو اس کی رپوٹیشن پوری دنیا میں کافی مطلب اونچی ہے. तो हमने जब उधर से क्वालिफाई किया तो हमारे जहन के अंदर ये बैठ गया कि वाकई हमने बहुत बड़ा तीर मारा, सोच में आ गया ना कि भाई ठीक है हमने बड़ा तीर मारा है, इसको क्वालिफाई कर दिया। तो मैंने उन दिनों एक ख्वाब देखा, ख्वाब में देखता हूँ कि समंदर है, साफ पानी का, शफाफ पानी का, बगैर किसी हद नजर के, बिल्कुल पता नहीं कि किधर तक है, बस समंदर समंदर ही होता है, लेकिन है साफ पानी। और फिर इसके ऊपर जो पुल है वो भी हद नजर तक है, कुछ भी पता नहीं कि कहां तक है ये पुल। और उसके जो पिलर्स है ना वो भी पानी के हैं, उस पुल के जो पिलर्स हैं ये भी पानी के है, और बस एक लामतनाई पुल है, उसके ऊपर हम चल रहे हैं, और ऊपर बारिश हो रही है, बारिश हो रही है। तो एक आदमी मुझे, असल में यहां तक तो खैर एक खाका ही सही था ना, मतलब जाहिर में इसको क्या समझता, असल बात इस वक्त शुरू होती है कि पुल के पास 1 फुट दरबे, 1 फुट एक जगह, वो भी पानी का ही, लेकिन वो जैसे नजर आता है कि एक अलहदा चीज है। ये मुझे कोई कहता है ये सीएनएस है, ये सीएनएस है। तो मुझे जब मैं ख्वाब से जाग गया तो मैं फौरन ख्याल आ गया कि पानी तो एले में जिसका कोई हद नहीं है, उस पर मजीद बारिश हो रही है तो वो भी मजीद इजाफा हो रहा है ना इलम में, रिसर्च हो रही है ना, और जितना वक्त गुजरता जाएगा मजीद रिसर्च उतनी तेजी से बढ़ती जाएगी, मतलब तेजी से मजीद, मतलब तेजी से बढ़ती जाएगी रिसर्च। तो अब ये जो रिसर्च हो रहे हैं और पता नहीं क्या क्या चीज़ें हैं, और सहूलतें भी बढ़ रही हैं, मतलब ज़ारे इन पहले पहले किताबें पड़ी होती थी अलमारियों में, पता ही नहीं चलता था, अब इंटरनेट के ऊपर जो है ना वो आप, मतलब हम भी अभी देखें ना बयान के दौरान दौरान हम चीज़ को देख लेते हैं कि उसका क्या माना है और या क्या चीज़ है और इसकी सनद क्या है, वो देख कर हम बता देते हैं। तो मतलब ज़ाहिर इतनी तफसीलात अब आ गई हैं, तो ये सब क्या चीज़ें, अल्लाह पाक के जलाल हैं, अल्लाह ताला ने जो जलाल पैदा किया ये जलाल है, कायनात वसी अरीज लामतनाही, बहुत अजीब, मतलब अल्लाह ताला ने उसको पैदा किया है। हम लोग यानी हमारे जो हैं जो साइंसदान जो एस्ट्रोनॉमर्स हैं या एस्ट्रोफिजिक्स फिजिस्ट हैं, वो कहते हैं नासा के जैसे वो बहुत बड़ा इदारा है, वो उस मामले को डील करता है, वो कहते हैं कि जितने दूरबीनें हमारी, मतलब ख्वाहिश है बड़ी हो जाएं, वो दूरबीनें अगर हमारे पास हो फिर भी हम पूरे कायनात को नहीं देख सकते, जितनी हमारी ख्वाहिश है उतनी बड़ी दूरबीन हो जाए फिर भी हम हो जाए ना वो पूरे कायनात को नहीं देख सकते। हाँ जी, यानी अब 12 बिलियन 12 अरब नूरी साल के फासले पे तो सितारे दरियाफ्त हुए ना, 12 अरब नूरी साल के फासले से, जो दूर इतने दूर है कि 12 अरब साल रोशनी को लगे 1,86,000 मील फी सेकंड की रफ्तार से। हाँ जी, तो वे इतने वसी कायनात, और ये सब आसमान दुनिया के नीचे, और इसके बाद फिर आसमान, फिर इसके बाद, फिर उसके बाद, फिर इसके बाद, क्या हम कह सकते हैं क्या है बस। तो वो सतों का भी कोई इंतहा नहीं, और बारीकी में जाए तो फिर क्या बात है, जैसे 10^39, तो इससे बारीकी में जाए 10^-39, मतलब ये एक वैसे मतलब अजीब बारीकी है। तो ये सब अल्लाह जल्ला शानू की कुदरतों का जहूर है, जलाल की वसअत है। हाँ जी, लिहाज जुबान की तराज जलाल में होती है, और जुबान का गूंगा जलाल के मरातब से बालातर है, यूँ अल्लाह ताला की जात के बारे में बात आ जाती है तो जलाल से बालातर है, खा वो जिल फेल हो या सिफत हो, इसम हो या मसम्मा हो, लिहाज जो कुछ भी ख्याल का तराशीद है वो चूंकि जलाल से है और इल्लत से मालूल है, यानी किसी इल्लत की वजह से है, और जहल से मजूल है, यानी कोई चीज़ बनाई गई है, ईजाद करदा ईजाद की गई है, यानी बस सबब ईजाद मौजूद है, लिहाजा इससे ज़्यादा कुछ नहीं कि जब वो मतलूब के आसार व अलामात से, तो इल्मुल यकीन का फ़ायदा देता है, यानी इल्म के ज़रिए से अगर उसको आपने शनाख्त किया हुआ है तो इल्मुल यकीन है, इससे ज्यादा और क्या कह सकते हैं। ऐनु हक यानी ऐनु लेकिन हक को लेकिन जलाल ख्याल से मवरा है। क्यों? इलम का ताल्लुक जलाल के साथ है। तो जब इलम से 12 चीज होगी तो जलाल से ऊपर हो गया ना, जलाल से ऊपर तो मालूम नहीं कर सकते, वो तो उससे मवरा है ना। हाँ जी, ख्याल की फनकारियों से उस वक्त खलासी मुयसर होती है जबकि शेर अनफुसी को भी शेर अफाकी की तरफ पसे पुश डाल दिया जाए। यानी शेर अनफुसी शेर अफाकी ये जिसको कहते वो सत हैं। वफी अनफुसी को मफला तो सिरोन इन नफी खल के समावत वर्द वख्तलाफ लेल व नहार आयत वलबाब लजीन स्क्रून क़ियाम वक़ूदम वला जुनूब। हाँ जी, इस तरह जो है मतलब यह कि आफाक के लिए और भी है। तो ये सारी चीज़ें क्या है, आफाक में सैर या अपने नफ्स में सैर, ये सारी की सारी चीज़ें क्या हैं, जलाल से ताल्लुक रखती हैं। ये जलाल से ताल्लुक रखती हैं। तो जब जलाल से ताल्लुक रखती हैं तो उससे ऊपर अगर कोई जाए तो फिर उससे बात हो सकती है ना। ये माने अक्सर उलिया को बाद अजमर का हासिल होते हैं, और जब तक जिंदा रहते ख्याल उनका दामन गिर रहता है। और काबिर उलिया में से बहुत कम ऐसे जिनको ये दौलत दुनिया में मैसर हो जाती है, उस दुनियावी जिंदगी के बावजूद ख्याल के गलबा के तसरफ से बाहर निकल आते हैं और मतलूब को बेतराश और खराश और ईजाद के बगैर पहलू में ले लेते हैं। इस वक्त तजल्ली जाती बरकी इन बुजुर्गों के हक में दायम हो जाती है और वसल उलिया पर तो डालता है। हनी अल अरबा बिन नई मिन नई मुहा वलिल आशिकल मिस्कीन माए तजर्रो। मुबारक मुनइमों को उनकी दौलत, मुबारक आशिकों को दर्द कुल्फत। सवाल, एक जुमात अपने वाकयात मनामात में आलम मिसाल व ख्याल में देखती है कि हम बादशाह हो गए और अपने खुदम शुदम का मुआयना कर रहे हैं, और बाद ऐसे भी देखते हैं कुतुब बन गए और एक आलम हमारे तरफ मुतवजह, हालांकि आलम बेदारी होश में जो कि आलम शहादत है, इन कमालात में से किसी का भी जहूर नहीं होता। इस रोयत की कोई हकीकत है या बातिल महाज है? असल में ये सवाल इसलिए किया गया कि हज़रत ख्याल और जलाल को आपस में मिला रहे हैं ना, तो इस वजह से सवाल पैदा हुआ। क्योंकि पहले ख्याल आता है फिर जलाल आता है, तो ख्याल ना हो तो जलाल कहाँ से हो, मतलब ये वाली बात है। तो ये बात जवाब, ये रोयत किसी कदर सच्चाई रखती है। उसकी वजाहत यह कि जुमात में बादशाहत और खुतबियत बनने की मानव इस्तेदाद पाई जाती है, लेकिन ये माने इनमें बहुत कमज़ोर है और इस लायक नहीं है कि आलम शहादत में इसका ज़हूर हो। बाद अजाएं बात दो हाल से खाली नहीं है। अगर ये माने अल्लाह सुबहान तआला की इनायत से कुव्वत हासिल करें तो अल्लाह सुबहान की कुदरत से आलम शहादत में वो भी बादशाह बन जाता है और इस तरह कुतब वक्त भी हो जाता है। और अगर ये माने इस कदर ताकत न पैदा कर सके आलम शहादत में इसके हज़ार हो सके, तो फिर इसी ज़हूर मिसाली पर जो कमज़ोर ज़हूर है किफ़ायत करनी पड़ती है। यहाँ पर एक बहुत बड़ा इल्मी नुक्ता आ रहा है इंशाल्लाह, और अपनी कुव्वत के मुताबिक जोर पाते हैं। इस किस्म के वो वाकयात हैं जो सराह के तालिब देखते और अपने आप को मुकामात आलिया में पाते हैं और देखते कि अरबाब विलायत के मुनासिब सरफराज हो गए। अगर ये हमारे आलिम शहादत में जोर करे तो ये बहुत बड़ी दौलत है, अगर जोर मिसाली पर किफ़ायत हो तो फिर ला हासिल और जाए मुसीबत है। क्योंकि हर चुलाहा और जाम भी ख्वाब में अपने आप को बादशाह देखता है लेकिन उसको कुछ हासिल नहीं होता और खसारे के सवान के हाथ कुछ नहीं आता। लिहाजा वाकयात मुशाहदत पर कोई इतबार नहीं करना चाहिए और आलम शहादत में जो कुछ मैसर हो वही उसका है। नशबम नशब परस्तम की हदीस ख्वाब गोयम जो गुलाम आफ्ताबम ज़ियाफ्ताब गोयम। गुलाम खुद हूँ उसकी मैं बात करता हूँ, नशब परस्त नशब हूँ कि ख्वाब कहते फिर हूँ। यही वजह का काबिर नक्शबंदिया वाकयात और ख्वाबों का कोई एतबार नहीं करते। चले हम सिर्फ तानवी मजहब की तरफ रेफर करते। आज हजरत मुजद्दद साहब रहमतुल्लाह अलैह ने भी ऐलान फरमा दिया कि ख्वाबों के पीछे न जाओ। ए ख्वाबियो, ख्वाबों के पीछे न जाओ। ठीक, बाद लोग तो बड़े ख्वाबिये होते हैं ना, उनको तो मैं बार बार रोकता हूँ फिर भी मेरे पास ख्वाबी ख्वाब लाते हैं। देखिए तो मैं आप क्या करूँ जी, आपको समझ नहीं है तो। हाँ जी, तो ये देखो ना, अब अपने आप से तो नहीं कह रहा हूँ, हज़रत ने भी ऐलान कर दिया। और तालिबों के वाक़ की तबीर में तवज्जो नहीं दे क्योंकि इन चीज़ों में नफ़ा बहुत कम है। मोतबर वही है जो होश और बेदारी में मैसर हो जाए। लाज दवा में शहूद के अतबार करते हो, दायमी हजूरी की दौलत समझते हैं, और वो हजूरी जिसके पीछे गीबत और फरामोशी हो इन बुज़ुर्गों के नज़दीक काबिल एतबार नहीं है। یہی وجہ ہے کہ نسیان ماسوا ان غیر حق کو بھول جانا ان کے حق میں دائمی ہو گیا ہے اور غیر کے خطرے سے ان کے قلب سے ہمیشہ کے لیے زائل ہو گئے. ہاں جس شخص کی ہدایت میں نہایت درج ہو چکی ہے اس سے ان کمالات کا ظہور کچھ بعید نہیں, مطلب نہایت بدایت میں, تو اس کا مطلب ہے کہ ان کو پھر پہلے کچھ پتہ چلے گا نا, کچھ چیزیں سامنے آئیں گی, یعنی بعد میں ایک چیز ہو گیا لیکن اس کے ابتدا میں اس کا ظہور ہوگا, مطلب یہ والی بات. تو اور غیر کے خطرے سے اچھا, اور جہاں جس شخص کی بدایت میں نہایت درج ہو چکی ہے اس سے اس کمالات کا ظہور کچھ بعید نہیں ہے. ربنا اغفر لنا ذنوبنا واسرافنا فی امرنا وثبت اقدامنا وانصرنا علی القوم الکافرین. اللہ اکبر, خوابوں کی دنیا چھوڑ دے. ہاں جی, یہ مطلب جو ہے یہ بہت ہی زیادہ خوابوں کی طرف لوگ جاتے ہیں. تو یہ چونکہ مجھے بہت پسند آیا, یہ حضرت کا جو ضمیمہ ہے, تو اس پر میں نے پھر کچھ کلام کہا ہے. اب اگر اس میں آ گیا ہو تو ٹھیک ہے, وہ کر لیں گے, بتا دیں گے انشاءاللہ. وسیع کتنا ہے دیکھو مثال کا عالم, وسیع کتنا ہے دیکھو مثال کا عالم, وسیع جیسے یہاں پر ہے خیال کا عالم. جتنا خیال کا عالم وسیع ہے, اس طرح ہی جو ہے نا وہ مثال کا عالم وسیع ہے. خیال کا دوڑ ہے زلال کے مراتب تک, خیال کا دوڑ ہے زلال کے مراتب, جہل و حیرت ہو گر نہ ہو زلال کا عالم, جہل و حیرت ہو گر نہ ہو زلال کا عالم. نہیں ہو زل تو ہو گنجائش خیال کہاں, نہ ہو نہیں ہو زل تو ہو گنجائش خیال کہاں, دیکھے پھر کس طرح اس کے کمال کا عالم. براول بنا ہو گیا نا. ہاں جی, دیکھے پھر کس طرح اس کے کمال کا عالم. علم کے صرف ہے زلال تک رسائی بس, علم کی صرف ہے زلال تک رسائی بس, جیل و حیرت ہی ہے تب بے مثال کا عالم, جیل و حیرت ہی ہے تب بے مثال کا عالم. تب یہاں تک ہی وہ محسوس جو ہے علم الیقین, تب یہاں تک ہی ہو محسوس جو علم الیقین, ورے اس سے عین و حق کے جمال کا عالم, ورے اس سے عین و حق کے جمال کا عالم. سیر انفس سیر آفاق سے ورو ورے پر تو, سیر انفس سیر آفاق سے ورے پر تو, حق کے آئینے میں اور یہاں وصال کا عالم. نفی کے دم سے ہے اس بات کا نظارہ شبیر, نفی کے دم سے ہے اس بات کا نظارہ شبیر, جہاں پہ کچھ نہیں حال و مقال کا عالم. جانا حال ہے جو مقال ہے, مطلب ظاہر کچھ بھی نہیں ہے. تو یہ والی بات ہے. مکتوب نمبر 59, پیرزادہ خواجہ محمد عبداللہ صلی اللہ تعالیٰ کی طرف صادر فرمایا اس بیان میں کہ معقول و موہوم اور مکشوف و مشہود سب ماسوا میں داخل ہیں. اس کے مناسب بیان میں میں نے الحمدللہ چونکہ ابقات کے بارے میں تھوڑا سا کام شروع کیا ہے, اس کو آسان کرنے کا, یعنی آج کل کے زبان میں اس کو منتقل کرنے کا کوشش, دعا کرے کہ اللہ پورا فرما دے. तो इसमें इब्तिदा ही में एक बात की है, और ये बात मैंने अबकात के हवाले से की है कि एक वक्त था जब शेख अकबर रहमतुल्लाह अलैह को महसूस हुआ कि लोग कसरतों में गुम हो गए, तो उन कसरतों से ज़ात हक की तरफ मुतवज्जे करने के लिए उन्होंने इस पर काम किया कि कसरत में वहदत का नज़ारा है, असल में सारी चीज़ें एक ही चला रहे हैं। हाँ जी, आजकल के साइंसदान भी इसी में परेशान है कि वो कसरत से वहदत की तरफ नहीं जा पा रहा, इसी में फंसा हुआ है। तो वो कसरत में वहदत का नज़ारा वो कराते तो उन्हें इस इत्तेहाद पर जो इस चीज़ में है, यानी कसरत से वहदत की तरफ जाना, इसमें इतने आगे चले गए कि वो जो तनजीह वाली बात थी वो पीछे रह गई, लेकिन वो उनके हाल के दर्जे में बात थी क्योंकि उस वक्त ज़रूरत इस बात की थी, उस तरफ ज़्यादा तवज्जो थी। मुझे वो शेर अभी तक याद है, गुले नगमा हमारे फिसी में उर्दू गज़लों का एक मजमुआ था, इसमें ख्वाजा मीरदर्द रहमतुल्लाह अलैह उनका जो कलाम था, हालांकि वो नक्शबंदी बुजुर्ग गए, लेकिन उनका वो शेर मुझे अभी तक याद है। उसका मेरे ख्याल में उस गज़ल का एक शेर तो बहुत ज़्यादा लोगों को याद है, दामन ने छोड़ दिया तो फरिश्ते वजू करें। हाँ जी, तक दामनी तंग तंग क्या तर दामनी पे शेख हमारी न जाइयो, दामन ने छोड़ दे तो फरिश्ते वजू करें, ये एक शेर तो ये है। ये जो शेर आ रहे बिल्कुल वहदुल वजूद का है। उनने कहा कि एक आन में मिट जाएंगी कसरत नुमाइयाँ, एक आन में मिट जाएंगी कसरत नुमाइयाँ, जब आईने के सामने हम आके हु करें, जब आईने के सामने हम आके हु करें। आईना शेख को कहते हैं शायरी में, आईना शायरी में शेख को कहते हैं, और ख्वाब में भी किसी ने देखा तो वो शेख होता है, क्योंकि शेख अलमिरतुल मोमिन यानी मतलब जो आईना जो है ना, मतलब यह है कि मोमिन का अल मोमिन उमेरतुल मोमिन, मतलब मोमिन मोमिन का आईना है, तो इसका मतलब है कि मोमिन को मोमिन में अपने चीज़ें नज़र आती हैं। इसकी बहुत सारी तफसीलात हैं, लेकिन शेख पर भी बदरज उला मुंतबिक होता है, क्योंकि शेख को देखकर इंसान अपनी गलतियों को ढूंढता है, तो ज़ाहिर आईने में भी यही चीज़ है कि वो इंसान को अपनी गलतियाँ दिखाता है। तो ये जो है ना, ये वाली बात, जब आईने के सामने हम आके हू करें, तो आईने शेख हैं, कसरत नुमाइयाँ बहुत सारे जलाल हैं। हाँ जी, तो उन जलाल को हम शेख के सोबत में जब उस पर गौर करेंगे और हू यानी अल्लाह की तरफ हमारा ख्याल जाएगा, तो सारी चीज़ें हम भूल जाएंगे, सिर्फ वही याद रहेगा। यह वहदुल वजूद का शेर है, तो ये माशाल्लाह ख्वाजा मीरदर्द रहमतुल्लाह अलैह का कलाम है। तो उन्होंने शेख अकबर रहमत ने यही तो कहा है, तो शेख अकबर रहमतुल्लाह अलैह ने तो गलती नहीं की, लेकिन बाद में शेख अकबर रहमतुल्लाह अलैह उनके जो मोतकदीन थे उन्होंने कुछ ऐसी तूफान बदतमीजी बर्पा की कि उन्होंने इस कसरत को ही वहदत करार दिया, यानी गोया के कसरत की तरफ तवज्जो को ही मतलूब करार दिया, तो वो चीज तो थी नहीं बल्कि कसरत से तो हटाना था। इस वजह से उनके एतकादी मसाइल बहुत गड़बड़ हो गए, बल्कि उनके बाज़ अकीदे तो मुशरिकीन के साथ मिल गए। तो अब जाहिर है मतलब एक उसका रद्द तो जरूरी था, तो हजरत मुजद्दद साहब रहमतुल्लाह को अल्लाह ताला ने पैदा इसलिए फरमाया था कि मतलब इसमें ये काम अल्लाह ताला ले रहे थे, तो हजरत ने बहुत सख्ती के साथ इसका रद्द फरमाया। और तनजीह का जो कंसेप्ट है जो पीछे रह गया था उसको पूरे तफसील के साथ बयान कर दिया। ये अभी देख रहे हैं मुसलसल तनजीह आ रहा है, तनजीह आ रहा है, तनजीह आ रहा है, तनजीह को बहुत ज्यादा वसत के साथ बहुत शिद्दत के साथ इसको बयान फरमा दिया। अब चूंकि आम लोगों को ये समझ नहीं होती, तो वो बाद में आने वाले लोगों से जो गलतियां होती हैं वो उनकी पहले वाले पे जहां से होती है उसकी तरफ चले जाते हैं, तो वो तो गलत बात है। अब मैं सहाबा किराम का अगर आशिक हूं तो अलिबेत का दुश्मन होना तो जरूरी नहीं है ना। अब अलिबेत ने तो कुछ नहीं किया, अलिबेत के मानने वालों ने किया है। तूने अगर गलती की तो जाहिर है उसकी वजह से मैं अलिबैद को तो मुजरिम नहीं करा दे सकता। हाँ जी, तो यही चीज मतलब इसमें भी हुई कि लोगों ने ये हजरत शेख अकबर रहमतुल्लाह के बारे में इस किस्म की गलत चीजें जहन में रख दी। हालांकि मुजद्दद साहब रहमतुल्लाह ने इनकी चीजों की सख्त रद्द करने के बावजूद फरमाया था कि मुझे तो कशफी नजर से हजरत शेख अकबर रहमतुल्लाह जन्नत के आला मुकामात में नजर आते हैं, जन्नत के आला मुकामात में नजर आते हैं। तो अब उन्हें अपने आप को तो इसमें शामिल नहीं किया, लेकिन लोग इस तरह थे जिनमें अल्लामा इकबाल भी एक वक्त गुमराह हो गए थे। उसने भी कहा था कि फुसूसुल हिकम में तो मुझे जिंदका के अलावा और कुछ नजर नहीं आता। हाँ जी, अब सारे मतलब कि ठीक है, उसको समझ नहीं आई, नहीं आई तो ठीक है, बहुत सारे लोग को समझ नहीं आई, तो उन्हें इस तरह कह दिया। तो ये उनको इसलिए समझ नहीं कि वो जो लोगों ने गड़बड़ की थी वो गड़बड़ नजर आ रही थी इतनी ज्यादा। जैसे आजकल के दौर में सूफिया जो बाज गड़बड़ सूफी हैं उनको देखकर लोग असल सूफियों को भी छोड़ देते हैं और उनके बारे में भी ऐसी बातें करते हैं, हालांकि वो सूफी तो इसे मुबर रहे हैं, बल्कि वो तो उसके खिलाफ बाकायदा काम कर रहे हैं। तो लेकिन ये वाली बात हो जाती है। तो हजरत शाहुल्लाह रहमतुल्लाह अलैह को अल्लाह ताला हजरत को बहुत दर्जात अता फरमाए। हजरत ने माशाल्लाह इस काम को बहुत अच्छी तरह किया, क्योंकि उसके बाद मुजद्दद वही है हजरत मुजद्दद सानी रहमत एक बार, तो हजरत ने दोनों को लिया है। उन्हें शेख अकबर रहमतुल्लाह अलैह का थ्योरी भी लिए और मुजद्दद साहब रहमतुल्लाह की थ्योरी भी लिए, उनके दरमियान बेहतरीन तदबीक पैदा किया कि असल में तो चीजें एक ही हैं। यानी अगर अल्लाह ताला की तरफ मुतवज्जे होने की वजह से तमाम कसरतें एक वहादत में सिमट आती हैं, जिसको इतिहाद का नजरिया कहते हैं, इतिहाद कहते हैं, तो जिस वजह से यही है, तो उसी वजह से अगर हम देखें कि चूंकि मुअत्तन डोमेन चूंकि मुख्तलिफ है, तो यही सारी की सारी जो चीजें हैं उसको इसके इकरार के बावजूद अल्लाह ताला इससे मुतासर नहीं होते। ये तंजीह है, यही तंजीह है कि सारी चीजें मानने के बावजूद भी अल्लाह ताला के जात पर इसका असर नहीं होता। तो अगर देखे कुरान पाक में बिल्कुल साथ साथ है ही नहीं, वमा खलक तहाजा बातिला सुबहानक, बिल्कुल साथ साथ ही है वमा खलक तहाजा बातिला, उसमें इन तमाम कसरतों की ताईद है, मौजूद है, बातिल नहीं है। इन नफी खलक समावात वल अर्दे वख्तिलाफ लैल व नहारे लआयातिल लिल अलबाब, और इसकी जो इदराक है वो भी जिक्र के जरिए से है। अल्लज़ीन यज़कुरून अल्लाह क़ियाम व क़ुऊदन व अला जुनूबिहिम व यतफक्करून फ़ी ख़ल्क़िस समावात वल अर्द, पहले जिक्र फिर फिक्र है। रब्बना मा ख़लक़्त हाज़ा बातिल, ए रब हमारे तूने इन तमाम चीज़ों को बेफायदा नहीं पैदा किया, सुभानक तू पाक है, तू इससे वो नहीं है मुतासर, तेरे ऊपर इसका जरा भर भी असर नहीं है। जैसे वो अक्सर हम लोग बताते हैं ना वो स्टिमुलेटर का जो मतलब चीज बताते हैं कि आजकल खैर स्टिमुलेटर कहना तो शायद आप लोग के लिए जरा दूर की बात हो, ये वीडियो गेम्स जो आते हैं बच्चों के लिए उसमें भी वो आते हैं, मतलब जो है ना वो क्या होता है जॉयस्टिक, तो जॉयस्टिक जो होता है वो जो मतलब जो अंदर का ड्राइवर है वो बाहर के ड्राइवर को कनेक्ट करता है। अंदर भी ड्राइवर होता है ना, मतलब वो बाकायदा वो करते हैं, तो वो कर रहा है होते हैं, लेकिन वो जो बाहर का ड्राइवर है उसको अजीब बात याद आ गई। हिंदुस्तान में एक शख्स ने जो ड्राइवर थे गाड़ी के, उसने जो है ना बंदर बिठाया है स्टेयरिंग पर, तो बजाय स्टेयरिंग बंदर घुमा रहा था, लेकिन पीछे वो नीचे से उसने पकड़ा हुआ था। तो जाहिर बंदर में इतना जोर तो नहीं होता कि इंसान के, तो बंदर अगर जितना जोर अपोजिट भी देता तो ये स्पीकर के मतलब उसके मुताबिक सही चला रहा था। तो नजर आता है जैसे बंदर चला रहे, लेकिन वो असल में वही चला रहा था। तो बहरहाल ये है कि ये जो बात मैं अर्ज कर रहा हूँ कि जो जॉयस्टिक होता है या स्टेयरिंग जो बाहर बना हुआ है, उससे बाहर के ड्राइवर और अंदर के ड्राइवर, तो अंदर का ड्राइवर जो है वो तो जैसे वजूद मुनबसित है और बाहर तो अल्लाह ताला ही है मतलब। तो अब वो जो बाहर का ड्राइवर अंदर का ड्राइवर है, उसमें तो ज़ाहिर कोई वो नहीं है ना दरमियान में इत्तेहाद, क्योंकि यानी मतलब है कि उसका कोई काम इस पर असर नहीं डाल रहा। अल्लाह मैंने वो उस बाहर के ड्राइवर पर कोई असर नहीं डाल रहा। मिसाल के तौर पर वो एक्सीडेंट हो जाए वो सॉफ्टवेयर में, तो क्या ख्याल है बाहर के ड्राइवर को कुछ फर्क पड़ेगा? कुछ भी नहीं पड़ेगा। तो अब ये जो चीज़ है मतलब यही बात हम वो कर रहे हैं कि सिमुलेशन की, कि यही जो चीज़ है कि अल्लाह जल्ल शानु की ज़ात इन तमाम चीज़ों से मुतासर, यही तंजीह है। तो हज़रत मुजाहिद साहब ने इस रुख को ज़्यादा समझाया और हज़रत शेख अकबर ने पहले वाले रुख को ज़्यादा समझाया, तो बातें तो दोनों ठीक है। तो हज़रत शाहबुल्ला रहमत से मैंने दोनों को समझाया और शाह इस्माइल शेर रहमतुल्लाह अलैह ने इसकी तशरीह कर दी। क्या ख्याल है? और यही अबकात है, यही अबकात है। तो अब ज़ाहिर मतलब है कि यही इलाहियात का मौजू है इसका, इलाहियात। तो इलाहियात का मौजू जो है बड़ा नाजुक मौजू है, लेकिन बुज़ुर्गों ने इसको बहुत सही तरीके से माशाल्लाह इसको किया है। अल्लाह करे कि सही तरीके से दोबारा आजकल के दौर के हालात के मुताबिक लिखी जाए, तो इंशाल्लाह उम्मीद है कि इससे लोगों को फ़ायदा होगा। अच्छा, तो ये बात यहाँ तक आ गई। मकतूब नंबर 59, पीरजादा ख्वाजा मोहम्मद अब्दुल्ला सल्लम तआला की तरफ सादिर फरमाया इस बयान में कि मकूल महकूम और मकशूब मशहूद उसम्मा सिवा में दाखिल उसके मुनासिब अल्हम्दुलिल्लाह वस्सलाम अला इबादिल्लज़ीन इस्तफा, अल्लाह ताला के लिए हमद उसके बरगिज बंदे सलाम, वो सहीफ़ा शरीफ है जो कुर्रतुल ऐन यानी आँखों की टंडक ने इरसाल किया था मौसूल हुआ, इसमें तहरीर तक हज़रत सुबहान तआला के करम से वो शोबे बरतरफ हो गए और किस्म से कुछ भी बाकी नहीं रहा। अब हिम्मत की तवज्जो जानिब लगी हुई कि इस बात से मुतालिक कोई चीज़ भी हाथ ना आए, माकूल और मुहम सब ला के तख्त आ जाएँ। उस तरह की और बातें भी जो लिखी थी ये सब तकल्लुफ़ के साथ है, उम्मीद है कि भी बेतकल्लुफ़ नसीब हो जाएगी। ए शराफत के निशान वाले, माकूल मोहूम बल्कि मशहूद मकशूफ। माकूल वो होता है जो अक़ल के ज़रिए से, इलम के ज़रिए से हो, और मोहूम वो जो ज़ौक़ और वजदान के ज़रिए से हो, बल्कि मशहूद मकशूफ जिसका मुशाहिदा हो, जो मुनकशिफ हो जाए। खाफा क्यों यनफुसी, सब का सब मासवा के दायरे में दाखिल है, जो भी इल्मुल यकीन के साथ है वो सब मासवा में दाखिल है, नहीं है पहले गुजर गया ना इसी में। जो भी इल्मुल यकीन के साथ ताल्लुक़ रखते हैं चाहे मशहूद है, इल्म के तीन जरिए हैं ना, तो इनमें सारे आ गए ना, सारे आ गए। अच्छा, और सब लहुलाब है और उसकी हकीकत शोबदबाजी की गिरफ्तारी से ज़्यादा नहीं है। इस गिरफ्तारी का ज़ायल होना अगर तकल्लुफ़ के साथ है, भाई कोई आदमी वीडियो पर बैठ गया और इसको ही देख रहा हो तो लोग क्या कहते हैं उसको, अच्छा कर रहे हैं, कहते हैं भाई क्या अपना वक्त ज़ाया कर रहे हैं, भाई कोई काम की बात करो, ये क्या मतलब अपने जन चीज़ों में अपना वक्त लगाओ, ये होता है ना। तो असल में तो यही वीडियो गेम की तरह ही है ना, सारी जलाल है ना, वो भी जलाल है ये भी जलाल है, तो बात तो बिल्कुल वही है। उसकी हकीकत शोबदबाज की गिरफ्तारी से ज़्यादा नहीं है। इस गिरफ्तारी का ज़ाहिर होना अगर तकल्लुफ़ के साथ है तो तरीकत में दाखिल है और इल्म यकीन की किस्म से है। बाहर तक दी अगर ये दौलत बेतकल्लुफ़ मैसूर हो जाए और नफ़ी के तकल्लुफ़ से, नफ़ी के तकल्लुफ़ से यानी आप जो दूर करें। माँ सेवा की दूरी भी नसीब हो तो तरीकत की तंगी से निजात हो जाती है। तरीकत की तंगी क्या है मतलब? असल में मैं आपको बात बताऊं, मैंने आप हजरात से अर्ज किया था, ये देखो ना, यहां पर पिंडी से हम निकलते हैं मोटरवे पे, तो मोटरवे पे तो स्पीड बहुत होती है ना, लेकिन यहां से जब निकलते हैं तो क्या क्या होता है, कभी रेड़ा में रोक देता है, कभी कभी हमें साइकिल रोकता है, कभी मोटरसाइकिल रोकता है, कभी जो है ना मतलब वो के लंबी सी गाड़ी टर्न ले रही होती है उसकी वजह से रुक रहे होते हैं। तो ये जो टाइम होता है जो कुछ नजर नहीं आता वो बहुत सारा वक्त जाया करता है। मतलब वहां मोटरवे तक जाने कितने किलोमीटर होगा? हाँ जी, थोड़ा सा जगह होती है लेकिन उसमें काफी टाइम लगता है, और इसके मुकाबले मोटरवे पे ले चल वो चल, हाँ जी वो चलता रहता है। तो अब मोटरवे तो उस तरीके से आवा है, और ये सर लाए तरीके से, क्या तरीकत है भाई? जब तक सलूक के मकामात तय नहीं हो तो तरीकत पूरी नहीं होती ना। तो सलूक के मकामात तय करने में तंगी है या नहीं है? मशक्कत भी है, तंगी भी है, हाँ जी मसाइल भी है, यही बात है ना। तो हजरत यही फरमा रहे हैं कि नफी के तकल्लुफ से मासवा की दूरी भी नसीब हो जाए तो तरीकत की तंगी से निजात है और इल्म के कूचा से बाहर निकल जाता है, इल्म के कूचा से बाहर निकल जाता है और फना के साथ मुशरफ हो जाता है। कूचा इलम के कूचे से बाहर निकल जाता है, ये इलम के कूचे से बाहर निकलने का मतलब यह है कि जो मकाल है ना मकाल, उसमें नहीं फंसता फिर, बल्कि जो असल है उसकी तरफ उसकी मतलब होती है। हजरत मैं एक जरा थोड़ी सी जसारत करूंगा, हदीस शरीफ में आता है गार वाला जो हदीस शरीफ हदीसे गार, जिसमें तीन आदमी पंस गए थे गार में, और फिर जो है ना वो ये है कि हर एक ने अपने अपनी बात को अल्लाह के सामने पेश किया कि अल्लाह अगर मैंने तेरे लिए किया है तो इसकी बरकत से हम पर ये मुसीबत आसान कर दे, तो पत्थर हट जाता। फिर अखीर में तो बिल्कुल ही हट गया तीन आदमियों की बात से। उसमें एक शख्स की जो रिवायत है, ये मैंने कालिम से सुनी, वो आलिम भी मामूली आलिम नहीं थे, मौलाना संजान साहब शेखुल हदीस थे, हाँ जी। तो मुझे मतलब है कि उन्होंने ये कहा कि अल्लाह मैं वालिदैन का बहुत ख्याल रखता था, और जब तक उनको दूध न पिलाता तो अपने बच्चों को दूध न पिलाता रात के वक्त, तो मैं आया तो सो गए थे, तो मैं सारी रात खड़ा रहा सरहाने उनके कि कब ये जागेंगे, उनको जगाना मुनासिब नहीं समझा, ताकि मैं उनको दूध दूँ। इस वक्त मेरे बच्चे रो रहे थे, बिलक रहे थे दूध के लिए, लेकिन मैंने अपने बच्चों को दूध नहीं दिया और उनके लिए खड़ा रहा। जब वो सुबह के वक्त जागे तो मैंने उनको दूध पेश किया, या अगर मैंने काम तेरे लिए किया तो तुम पर ही मुसीबत मतलब दूर कर दे हमसे मुसीबत। हज़रत मौलाना संजाद से फरमाया कि ये चीज शरअन ठीक नहीं थी, ये चीज शरअन ठीक नहीं थी, पहले बच्चों का हक था, लेकिन चूंकि इसमें बेइंतहा इखलास पाया जाता था तो अल्लाह ताला ने उसकी इखलास को देखकर उसको कबूल फरमाया और उसे मुसीबत हटा दी। अब इखलास का ताल्लुक किस चीज के साथ है? समझ में आ गई ना बात? तो ये जो चीज होती है कि मतलब ये इंसान जब अल्लाह के साथ हो जाते हैं तो उसकी गलतियां भी माशाल्लाह वो सैयाद भी हसनात बन जाती है अगर अल्लाह ताला के साथ हो जाए, और इंसान के साथ हो अपने नफ्स के साथ हो तो उसके हसनात भी सैयाद बन जाती हैं, है ना ये बात? जब हम नफ्स के साथ वो करते हैं तो हसनात भी सियाद बन जाती हैं। यही वो चीज है जो हमारे अल्लाह इन चीजों के बारे में बहुत ज्यादा एंक्शस मतलब कॉन्शियस होते हैं। ये बात कहने में तो बहुत आसान है, लेकिन उस तक पहुंचना दुश्वार और बहुत दुश्वार है, मगर जिसके लिए अल्लाह पाक आसान फरमा दे, वो कारोबार जो हकीकत से ताल्लुक रखता है, आगे है और नफी से गुजर जाने, बल्कि मुकाम इस बात के नफी करने में है और बिरूनी इल्म यानी ऐन और बिरून इल्म यकीन और ऐनुल यकीन है, यानी मतलब ये कि यानी जो जिसको मतलब कहते हैं ना को जो हक वाला इल्म जानना चाहिए कि हकीकत के मुकाबले में तरीकत का कोई एतबार नहीं और नफ़ी को इस बात से कुछ नस्बत नहीं, क्योंकि मुतालिक के नफ़ी मुमकिनात हैं, नस्बतों की बात है, नस्बत के साथ सारी चीज़ें। अब जैसे टॉयलेट का जो ईंट है वो भी उसी भट्टी से आई है, और मस्जिद की जो ईंट है वो भी उसी भट्टी से आई हुई है। हाँ जी, तो टॉयलेट के ईंट वो कोई चूमता है या उसकी अदब करता है, जबकि मस्जिद के ईंट कोई तोहिन कर सकता है? तो नस्बत की बात है ना, नस्बत की बात है। तो फरमाया क्योंकि मुतालिक के नफी मुमकिनात है और मुतालिक इस बात वाजिब ताला है, उन्हें इस बात के मुकाबले में जैसे दरियाए बेकिनार के पहलू में कतरा, और जब ये नफी इस बात हासिल हो तो विलायत खासा तक पहुंच जाते हैं, फिर विलायत खासा के हुसूल के बाद उरूज है या नुजूल, अगरचे उस उरूज के लिए भी नुजूल लाजम है। रब्बना अतमिम लना नूरना वाग़फिर लना इन्नका अला कुल्लि शैइन क़दीर, यानी इसमें हजरत ने मकसूद का मकसूद क्या मकसूद का मकसूद बयान किया है, यानी मतलब इसको जिसको हम कहते हैं ना असल, उसकी तरफ। भाई मैं सीढ़ियों पे चढ़ता हूँ, सीढ़ियाँ मकसूद है? मकसूद नहीं। फिर मैं ऊपर मंजिल पे चढ़ता हूँ तो मंजिल मकसूद है? नहीं। फिर मंजिल से मैं कमरे में जाता हूँ तो कमरा मकसूद है? फिर वहाँ मैं एक साहब से मिलता हूँ, अब उस साहब से मिलना मेरा मकसूद था, तो इसके लिए कितनी चीज़ें मकसूद बन गई, जरिया बन गया ना असल में, यानी गोया कि ये फिर ये फिर ये फिर ये मंजिल तक पहुंचने के लिए सीढ़ियां हैं, कमरे तक पहुंचने के लिए मंजिल है, और कमरे जो है ना मतलब उसके लिए जिससे मिलना है, तो ये सारी चीज़ें इसी तरीके से। तो अब तरीकत भी है, नफी भी इस बात के लिए ना, नफी भी इस बात के लिए, और फिर इस बात किस चीज़ के लिए? अल्लाह के लिए। हाँ जी, और फिर उसमें भी इखलास हो। हाँ जी, तो ये क्योंकि मैं इसको मजीद नहीं कह सकता हूँ, लेकिन वही वाली बात मेरे जहन में आ रही है कि एक जन्नत को मानने वाले मांगने वाले होते हैं, एक अल्लाह ताला के तक जानने वाले होते हैं, तो अब ज़ाहिर मतलब एक वो फिर दोनों में फ़र्क तो है ना। हाँ जी, तो अल्लाह की रज़ा एक जन्नत के लिए हासिल करता है, एक अल्लाह की रज़ा अल्लाह के लिए हासिल करता है, ठीक है ना। तो इस वजह से जिसको तफरीद व तजरीद कहते हैं, तफरीद व तजरीद यही चीज़ है ना, कि आप फर्द उसकी तरफ जाता है, फिर मुजर्रद से मुजर्रद से मुजर्रद से मुजर्रद, तो तफरीद व तजरीद मतलब ये वही चीज़ है जिसकी तरफ आप जा रहे होते हैं। मकतूब नंबर 60, मोहम्मद तकी की तरफ सादर फरमाए उनके ख़त के जवाब में, उस बयान में फजूलियात दीन से मुंह फेर कर दीन के ज़रूरी बातों में मशगूल होना चाहिए और उसके मुनासिब बयान में। अल्हम्दुलिल्लाह वस्सलामु अला अल्लज़ीन इस्तफ़ा, अल्लाह ताला की हमद और उसके बरगजीदा बंदों पर सलाम, आपके सहीफ़ शरीफ़ के मुताले से मुशरफ़ हुआ, जिन दलाइल की तरफ आपने रहनुमाई पाई और जो कुछ आपने हज़रत सिद्दीक़ अकबर रज़ियल्लाहु तआला खिलाफत की हकीकत के बारे में तहरीर किया है, वह आले हलो अक़्द के इजमा से और सदर अव्वल के यानी खैर कुरून से साबित है, और खुलफा राशिदीन रज़ियल्लाहु ताला अन्हुम के फजीलत के बारे में जो कि इनकी खिलाफत की तरतीब पर इनकी फजीलत मुरतब है, और असहाबे खैरुल बशर अलैहिम अस्सलातु तस्लीमात के अख्तिलाफात और झगड़ों के बारे में खामोश इख्तियार करने के मुताबिक जो कुछ तहरीर किया है बहुत ज़्यादा खुशी का बायस हुआ। इमामत की बात में यही एतक़ाद काफ़ी है, और सुन्नत वल जमात शक्र سعیهم کے موافق ہے. میرے مخدوش شفقت کے نشان والے امامت کے بحث فروعات دین میں سے ہے, نہ کہ اصول شریعت سے. دین کی ضرورت دوسری چیزیں ہیں جو اعتقاد اور عمل سے تعلق رکھتی ہے, جن کا متکفل علم کلام اور علم فقہ ہے. ضروری باتوں کو چھوڑ کر فضولیات مشغول ہونا اپنی عمر کو غیر ضروری باتوں میں صرف کرنے کے مترادف ہے. اور حدیث شریف میں وارد ہے, علامت و اعراضی تعالیٰ ان العبد اشتغال بما لا یعنیہ, بندہ کا غیر ضروری بات مشغول نہ بندہ کی طرف سے اللہ تعالیٰ کی مطلع لینے کی علامت ہے. اگر امامت کی بحث ضروریات دین اور اصول شریعت میں سے ہوتی جیسے کہ شیعہ گمان کرتے ہیں, تو حضرت حق سبحانہ تعالیٰ اپنے کتاب مجید میں خلافت کی ترتیب کا تعین فرما دیتے اور خلیفہ کی تشخیص نامزد کر دیتے, اور حضرت پیغمبر صلی اللہ علیہ وسلم کی بھی کسی ایک کی خلافت کا حکم فرماتے اور صراحت و وضاحت کے ساتھ کسی ایک کو خلیفہ بناتے. اور چونکہ کتاب و سنت میں اس امر کا اہتمام مفہوم نہیں ہوتا, لہذا معلوم ہو کہ امامت کے بعد دین میں غیر ضروری ہے اور اصول دین سے نہیں ہے. وہ شخص فضول ہی ہوگا جو ایسے فضول باتوں میں مشغول ہو. دین کی ضروریات اتنی زیادہ ہے کہ فضول باتوں کی نوبت ہی نہیں آتی. سب سے پہلے اعتقاد کی تصحیح کے بغیر چارہ نہیں, جس کا تعلق جل سبحانہ کی ذات و صفات و اس کے افعال واجبی سے ہے. نیز یہ اعتقاد بھی رکھنا چاہیے کہ جو پیغمبر علیہ صلی اللہ علیہ وسلم کی طرف سے لائے ہیں اور دین کی جو باتیں یقین و تواتر سے معلوم ہیں, یعنی حشر و نشر, عذاب و ثواب, اخروی دائمی اور تمام بات جو شاہ علیہ وسلم سے سنی گئی سب حق ہیں, ان میں تخلف و عدم وجود کا کوئی احتمال نہیں. اور اگر یہ اعتقاد نہیں ہوگا تو نجات نہیں ہوگی. دوم یہ کہ احکام فقہ کی بجاوری کے بغیر چار نہیں, اور فرائض و واجبات کی ادائیگی بلکہ سنن و مستحبات کی ادائیگی کے بغیر بھی گزر نہیں ہے. شریعت کے حلال و حرام کی ہوئی چیزوں کی رعایت بھی اچھی طرح کرنی چاہیے اور حدود شریعت کو ملحوظ رکھنا چاہیے تاکہ آخرت کے عذاب سے نجات و فلاح حاصل ہو. اور جب اعتقاد و عمل درست ہو جائے تو طریقہ صوفیت کی نوبت آتی ہے. الحمدللہ ہماری ویب سائٹ بالکل اسی طریقے سے بنا ہوا ہے, یعنی عقائد, فقہ اور تصوف, یہ تین چیزیں نا. تو حضرت نے بھی حدیث جبریل کے طور پہ مطلب ساری چیزیں مطلب بیان فرمائی. تو طریقہ صوفیہ کی انہوں بتاتے اور کمالات ولایت کا امیدوار بنتا ہے. امامت کے پاس کو دین کی ضروریات کی نسبت ایسی ہے جس راستے میں کوڑا پڑا ہوتا ہے. خلاصہ کلامی کے چونکہ مخالفین نے اس امامت کے بارے میں غلو مبالغ کیا ہے اور اصحاب حضرت خیر البشر علیہ الصلاۃ والسلام پر تشنی کرتے, اس ضرورت کی وجہ سے ان رد میں لمبے چھوڑے مقدمات لکھنے پڑے, کیونکہ دین متین سے فساد دور کرنا بھی ضروریات دین میں سے ہے. تو مطلب یہ ہے کہ یعنی اس کو کام نہ سمجھا جائے, اس کو ایک بس عارضی طور پر اس کو جو ہے نا اس سے قطع نظر کرنا چاہیے. اس کے اندر پھر جو ہے نا مطلب اتنا زیادہ وہ مشغولی نہیں ہونا چاہیے, کیونکہ ہمارے بنیادی چیز ہے یہ نہیں ہے. بنیادی چیز ہے تو وہی کہ سب سے پہلے عقائد کی درستگی ہے, پھر اس کے بعد فقہ کے مطابق اپنے اعمال کا اصلاح ہے, پھر اس کے بعد اس اعمال کے اندر جان ڈالنے کے لیے تصوف ہے. یہ تین باتیں ہیں. تو اس کا جو نظر نے ارشاد فرمایا حضرت مکتوب نمبر 61, مولانا حضرت مرحوم مولانا احمد برکی کی تعزیت اور دوستوں کی نصیحت کرنے میں اور مولانا حسن کو ان کے حلقہ کا سردار بنانے میں اور اس کے مناسب بیان میں صادر فرمایا. بسم اللہ الرحمن الرحیم. محمد الصلاۃ و تبلیغ دعوات کے بعد اور مغفرت پناہ مولانا احمد علیہ رحمت کی تعزیت کرتے ہوئے عرض ہے کہ مولانا احمد برکی کا وجود شریف اس وقت وہاں کے مسلمانوں کے حق جل شانوں کی نشانیوں میں سے ایک نشانی, اس بزرگ برتر کی رحمت اس میں ایک رحمت تھا. اللہم لا تحرمنا اجرہ ولا تفتنا بعدہ, اے اللہ اس کے اجر سے ہم کو محروم نہ کر, اس کے بعد ہم کو فتنے میں نہ ڈالنا. احباب اور دوستوں سے امید و التجا ہے کہ گزرے ہوئے لوگ کو اس حال ثواب کے ذریعے امداد و عنایت فرمائیں. مرحوم کے فرزندوں و متعلقین کی خدمتگاری و دلجوئی کرنا محبت اور مخلصوں پر لازم ہے. اس محب اور مخلص پر لازم ہے. اس عمر میں بہت کوشش کر لے کہ مولا مرحوم کے فرزند تعلیم جاری رکھے اور علوم شریعہ سے آراستہ ہو جائیں. مرحوم کے احسان کا بدلہ ان کے بیٹوں پر احسان کرنا ہے. حل جزاء الاحسان الا الاحسان. اور مرحوم کے اوزاء و اطوار کی رعایت رکھے اور اس کے ان کے حوال و اوقات کو بھی مد نظر کے طریقے ذکر و ہلکے مشغولی میں کسی قسم کا قصور واقع نہ ہونے پائے. سب دوست جمع ہو کر بیٹھے اور ایک دوسرے میں فانی ہو تاکہ صحبت کا اثر ظاہر ہو. اس فقیر نے اسے پہلے اتفاقی طور پر لکھا تھا کہ اگر مولانا احمد برکی سفر اختیار کر لیں تو ان کو چاہیے کہ شیخ حسن کو اپنی جگہ مقرر کر دیں. شاید قضاء و قدر کو یہی سفر مقصود تھا. اب بھی بار بار ملاحظہ کرتا ہوں تو شیخ حسن ہی کو اس کمر پر متعین اور مقرر پاتا ہوں. یہ بات بعض دوستوں کو ناگوار نہ گزرے کیونکہ ہمارے ان کے اختیار میں نہیں ہے. بار صورت اختیار و انقیاد و فرما برداری لازم ہے. شیخ حسن کا طریق مولانا برکی کے طریقے کے ساتھ زیادہ مناسبت رکھتا ہے اور مولانا نے آخر میں جو نسبت اس طرف سے حاصل کی تھی شیخ حسن بھی اس نسبت میں شریک ہے. اور دوسرے دوستوں کے اس معنی میں بہت کم ایسا ملا ہے. اگر چوکش و شہود حاصل کر لے تو توحید و اتحاد سے مشرف ہو جائے, لیکن پھر بھی دولت اور چیزیں اور یہ کاروبار الگ ہے. اور یہاں ان کشوف کو ایک جو سے بھی خرید نہیں تھے, اور اسے توحید و اتحاد سے استغفار کرتے ہیں. غرض دوستوں کو لازم ہے کہ شیخ حسن کی تقدیم کا مقام بنانے میں توقف نہ کرے, ان کو سر ہلکا بنا کر اپنے کام میں مشغول ہو جائے. برادرم خواجہ اویس سے یہ بات دوستوں کو ذہن نشین کرا کر ہلکا کی مشغولی کی طرف رہنمائی کرے اور شیخ حسن کی طرف ترغیب و ترہیب فرمائے. شیخ حسن کو بھی چاہیے کہ اپنے پیر بھائیوں کے دل کی محافظت کرے اور برادری کے حقوق کو اچھی طرح بجا لائیں, اور فقہ کی کتابوں کا مطالعہ نہ چھوڑے, اور احکام شریعت کی اشاعت کرے, اور سنت سنیہ کے مطابقت کی ترغیب دیں, اور بدعت سے ڈرائیں اور ہٹائیں, التجا و تضرع و زاری کی طرف طریق کو ہاتھ سے نہ چھوڑے. ایسا نہ ہو کہ نفس ہمارا دوستوں پر تقدم و ریاست حاصل ہونے کی وجہ سے ہلاکت میں ڈال دے اور خراب و ابتر کر دے. لہٰذا ہر وقت اپنے آپ کو قاصر اور ناقص جان کر کمال کے طالب رہیں, اور نفس و شیطان جو دو بڑے دشمن گات میں لگے ہوئے, ایسا نہ ہو کہ راستے سے بھٹکا دیں اور محروم و خاسر کر دے. اما اندر زمن بتو این است کہ تو تفلی و خان رنگی است, یہ نصیحت مگر ہے تیرے لیے کہ تو بچائے گرہ بے رنگ گرہ رنگ برنگ. ہندوستان آپ لوگوں سے بہت دور ہے, اور سال بھر ایک قافلہ آتا ہے جو خیر لاتا اور لے جاتا ہے. اخبار لکھتے رہا کریں, اگر ہم تک نہیں پہنچ سکے تو بھی حالات لکھنے سے غافل نہ رہے. میاں شیخ یوسف کو ہمارے قریبی دوستوں میں سے ہیں, اور ایک عرصہ یہاں مقیم رہے اور بہت فائدہ حاصل کر چکے ہیں, اور فنا کی حقیقت سے بھی مطلع ہو گئے ہیں. واپس آنے کا وعدہ کر کے اپنے گھر گئے ہیں. مرد مستعد صادق الاخلاص ہیں, اللہ سبحانہ وتعالی توفیق دینے والے. چونکہ آپ لوگ دور ہیں اس لیے نصیحت میں مبالغہ کیا گیا, ہوشیار رہیں اور ریاست و امارت کو اپنے لیے بلائے جان سمجھیں, اس سے ترساؤں ارزا رہیں, کہیں ایسا نہ ہو کہ اس ریاست میں لذت پیدا ہو جائے اور یہ ہلاکت بدری تک پہنچا دے. ربنا اغفر لنا ذنوبنا واسرافنا وفي امرنا وثبت اقدامنا وانصرنا على القوم الكافرين. سبحان ربك رب العزت عما يصفون وسلام على المرسلين. میرے خیال میں اس کی تشریح کی تو ضرورت نہیں ہے, کیونکہ یہ ایک تعزیت کا خط ہے, اور تعزیت میں حضرت نے اپنے جو فرض من سے بھی ہے اس کا خیال رکھا ہے کہ جن سے تعزیت فرمائی ہے ان کو جو ہے نا مطلب ہے کہ جو صاحب فوت ہوئے بزرگ ان کے طرف مطلب وہ کیا ہے کہ انہوں نے آپ لوگ کی خدمت کی ہے اور آپ لوگوں کے ساتھ شفقتوں کا معاملہ کیا ہے, تو اب آپ بھی ان کے ساتھ شفقت کریں, ان کے اولاد کا خیال رکھیں. اور دوسری بات یہ ہے کہ اس کے بعد جو حضرات ان سے وابستہ ہے ان کے لیے بھی رستہ بتا دیا ہے کہ وہ لوگ جو ہے نا مطلب یہ کہ اپنے لیے شیخ حسن کو اب اپنا سر ہلکا بنا دے, کیونکہ ان میں استعداد ہے, کیونکہ دونوں حضرت کے ساتھ رہے تھے تو ان میں استعداد ہے کہ وہ سنبھال سکتے ہیں. اور ان کو بھی تنبیہ کے طور پہ فرمایا کہ اس کو اپنے لیے ریاست نہ سمجھے, بلکہ سمجھے کہ یہ تو ایک خدمت ہے, اور اپنے آپ کو مطلب جو ہے نا وہ کمزور سمجھے, اور اللہ پاک سے جو ہے گری وزاری جاری رکھیں تاکہ جو ہے نا مطلب یہ ہے کہ اصل چیز آپ کے ہاتھ سے نہ مطلب ہٹ جائے. تو یہ مطلب ایک تعزیت کا خط تھا جس میں مقصود صرف تعزیت تھی, اور ان لوگوں کے لیے جو ہے مطلب اس وقت کرنے کے لیے کچھ لائحہ عمل بتایا. مکتوب نمبر 62 عبد الرحیم خان خانہ کی طرف صادر فرمایا. اس بیان میں کہ انسان مدنی طبع پیدا کیا گیا ہے, اور اپنے تمدن و تعیش میں بنین و انسان کا محتاج ہے, اور انسان کی خرابی بھی اسی احتیاج میں ہے. الحمدللہ تقریباً مہینہ ہو چکا ہوگا میں نے ایک بیان میں اس کے اوپر بات کی تھی کہ انسان کا سارا نظام معاشرت کا جو سارے کے سارے نظام ہے وہ احتیاج پر منحصر ہے, کہ ہر شخص دوسرے کا محتاج ہے. یعنی انجینئر ڈاکٹر کا محتاج ہے, ڈاکٹر انجینئر کا محتاج ہے, مطلب اسکول کے استاذوں کے لوگ محتاج ہے, دکانداروں کے محتاج ہے, حتیٰ کہ سویپرس کے محتاج ہیں. ہاں جی, تو ہر ایک دوسرے سے فائدہ اٹھا سکتا ہے اور دوسروں کو فائدہ پہنچا سکتے ہیں. تو افاد و استفادہ, اور اس کے درمیان میں اللہ پاک نے جو میڈیم رکھا ہے وہ رکھا ہے پیسہ. یعنی پیسے کے ذریعے سے ایک دوسرے کی جو ہے نا وہ گویا کہ سروسز خریدتے ہیں. ہاں جی, جس سے جو ہے نا مطلب یہ ہے کہ ایک دوسرے سے فائدہ اٹھاتے ہیں. تو اگر اس پیسے کی جگہ اجر آ جائے تو بھی کام چلتا رہے گا, کیونکہ بہت سارے لوگ اجر کے ذریعے سے لوگوں کے کام کرتے ہیں, تو ان کو اجر ملتا ہے گویا کہ یہاں کے سکے کی بجائے وہاں کا سکہ ان کو ملتا ہے. تو یہ جو چیز ہے مطلب احتیاج والی بات, یہ حضرت نے ماشاءاللہ, چونکہ عبد الرحیم خان خانہ یہ اکبر بادشاہ کے دربار میں بڑے درباریوں میں تھے, تو حضرت کے ساتھ اعتقاد بھی تھا اور حضرت کے مرید بھی تھے, تو اس وجہ سے جو ہے نا مطلب حضرت نے ان کو یہ باتیں لکھی ہیں. حضرت حق سبحانہ و تعالیٰ سے آپ کی ظاہری و باطنی ترقی کے لیے سوال کرتا ہوں، کیونکہ آپ کی خیر و سلام مسلمانوں کے ایک بڑے گروہ کی دل جمعی اور عیش و آرام متضمن ہیں۔ آپ کے لیے دعا کرنا گویا ان تمام مسلمانوں کے لیے دعا کرنا ہے۔ اللہ تعالیٰ حضرت سید المرسلین علیہ والیہم والا علی کن من کل من صلات افضل و ابن تسلیمات اکمل کے توفیل آپ کو ان تمام برائی سے محفوظ رکھے۔ میں حضرت کے جب مکتوبات شریف پڑھتا ہوں تو اس میں خاص چیز کو نوٹ کرتا ہوں کہ حفظ مراتب جس طرح حضرت فرماتے ہیں نا، کہ جس کو خط لکھنا ہوتا ہے اس کے مقام کو سامنے رکھتے ہیں، اپنے بزرگی کو سامنے ہی رکھتے ہیں، اس کے مقام کو سامنے رکھ کر بات کرتے ہیں اور اپنے منصب کے وہ جو ہے نا فرض منصبی سے بھی غفلت نہیں کرتے، بات ان تک پوری پہنچاتے ہیں لیکن ان کے مقام کے ادراک کے ساتھ۔ سادات کو خط لکھتے ہیں تو ایسا سبحان اللہ سادات کے محبت میں فنائیت کے ساتھ لکھتے ہیں، سید عبداللہ بخاری رحمۃ اللہ کو جو لکھا تھا، ہاں جی، تو ظاہر ہے کیسے ماشاء اللہ ان کے، اور علماء کو جب لکھتے تو ان علماء کے علم کا مطلب وہ جو ہے نا وہ ذہن میں رکھتے ہوئے، مشائخ کو لکھتے تو مشائخ کی مشیت کو سامنے رکھتے ہوئے، اور اگر کوئی دنیاوی کسی کی مطلب جو ہے نا وہ ہے مطلب عظمت ہے کوئی چیز ہے تو اس کو ذہن میں رکھتے، جیسے عبدالرحیم خان خانہ ہے، تو یہ دنیائی طور پر ان کا ایک مقام تھا تو اس مقام کا ادراک۔ تو اللہ تعالیٰ نے چونکہ حضرت سے کام ایسے لینا تھا کہ جو مختلف طبقوں کے لوگ ہیں ان کو استعمال کر کے اپنی بات آگے چلانا، ہاں جی، کیونکہ دیکھو نا میں آپ کو بتاؤں دو تیوریاں ہیں، ایک یہ کہ آپ ہی تربیت کر کے ایک شخص کو اتنے اونچے مقام تک پہنچا دیں اور پھر اسے کام لے، اور دوسری ترتیب یہ ہے کہ جو پہلے سے اونچے مقام پہ چلے گئے کسی فیلڈ میں آپ اس کو اپنا بنا لیں اور پھر اسے کام لیں، تو کون سا زیادہ مفید ہے؟ دوسرا والا زیادہ مفید ہے نا، تو تبلیغ والا طریقہ تو پہلے والا ہے کہ وہ ابتدا سے ساری چیزیں جو ہے نا وہ کہتے ہیں فرد پہ محنت کرو، ہے نا بات، وہ یہی ان کا تیوری ہے، تو غلط تو نہیں ہے، بالکل صحیح ہے، وہ صحیح تیوری ہے۔ اور دوسرا طریقہ مجلب ثانی رحمۃ اللہ علیہ کا ہے یا مشائخ کا ہے، ان کے مشائخ مطلب طریقے پہ جو مشائخ چلتے ہیں ان کا ہے، ہاں جی، تو اب اگر وہ کہتے ہیں کہ بھائی یہ تبلیغ ہے اور وہ تبلیغ نہیں ہے تو پھر ہم اس کو کیا کہیں، اس کو کیا کہیں، وہ تبلیغ، اب کیا عبدالرحیم خان خانہ صاحب کو کیا کر رہے ہیں، تبلیغ کر رہے ہیں نا، تو یہ، لیکن یہ بات ہے کہ تبلیغ والوں کا تو چونکہ عوام نے کرنا ہوتا ہے تو ان کو ایک سمپل سا ماڈل دیا ہوتا ہے 6 نمبر والا، کہ اس سے آگے پیچھے نہ ہو، کیونکہ عوام نے کرنا ہوتا ہے تو عوام تو ظاہر تفصیلات نہیں جانتے، وہ ہر حال کو مطابق تو بات نہیں کر سکتے، تو ان کو ایک آسان ماڈل دیا ہے کہ اس پہ سب چلیں، اس سے نہ نکلے، اس سے نہیں نکلیں گے تو مسائل پیدا ہو جائیں گے، ٹھیک ہے نا، تو صحیح ہے نا، بزرگوں کی سوچ صحیح تھی، کیونکہ اس سے جو بھی نکلے تو گڑبڑ ہو گیا، عوام جب بھی نکلے اس سے تو گڑبڑی کیا نا۔ وہ ایک دفعہ ہمارے ایک ساتھی تھے، ہم جماعت میں چل رہے تھے تو وہ مسلسل کہتے اس سے بھی نہیں ہوتا، اس سے بھی نہیں ہوتا، اس سے بھی نہیں ہوتا، اسی پہ نفی پہ آ گئے، بہت ہو گئے کوئی بزرگ، اچھا بہرحال یہ ہے کہ وہ کھانے ہم کہا رہے تھے، غالباً 15 شعبان بھی تھا، صبح روزہ بھی رکھنا تھا، تو ہم بیٹھے ہوئے تھے، امیر صاحب ہمارے بڑے ہی بزنس سنج تھے، یعنی ہنسی ہنسی میں بات کر لیتے تھے، بہت زبردست بات کر لیتے تھے، ہاں جی، تو اس کو مخاطب کیا، یار میں تو ڈر گیا تھا کہ بس ابھی آپ کی زبان سے نکلنے والے کہ خدا کے راستے سے کچھ نہیں ہوتا، میں کہتا بس اس کے لیے تیار تھا، میں نے کہا اللہ خیر اس کی زبان سے یہ بات نہ نکلے کہ خدا کے راستے سے کچھ نہیں ہوتا، ہوتے نا مطلب ظاہر وہ ایک دفعہ نفی کا سلسلہ شروع ہو جائے تو بس یہ نہیں ہوتا، یہ نہیں ہوتا، یہ نہیں ہوتا، یہ نہیں ہوتا، مفتی بھی بن جاتے ہیں، مجدد بھی بن جاتے ہیں، قاضی بھی بن جاتے ہیں، مطلب پھر اس کچے اسٹیشن پہ نہیں رکتے، ہاں جی، بس وہ پھر چلتے جاتے ہیں، تو یہ والی بات تو نہیں ہونی چاہیے، لہذا حضرات نے اس کو کنفائنڈ کرنے کے لیے کہ بھئی ایک حد سے زیادہ نہ بڑھیں، ان کو 6 نمبر کا ماڈل دے دیا کہ بھئی اس پہ چلو، ہاں جی، تو اب مشائخ کو تو اللہ پاک نے بصیرت دی ہوتی ہے، تو مشائخ ہر شخص کے اس کے حال کے مطابق تربیت کرتے ہیں. جہاں تک وہ پہنچا ہوتا ہے اس کو اسکریچ نہیں کرتے بلکہ اس کو یوز کرتے ہیں. ہاں جی, میں نے اپنی زندگی میں دو قسم کی ریسرچیں دیکھی ہیں اپنے فیلڈ میں, یعنی مطلب گویا کہ سائنس کے انجینئرنگ کے فیلڈ میں دو قسم کی ریسرچیں دیکھی ہیں. خدا کی شان, اللہ پاک نے شاید مجھے حضرت کے ساتھ مناسبت عطا فرمائی تھی, تو اس میں بھی بالکل وہی چیز آئی. وہ یہ ایک بالکل انیشیل فرام دا اے بی سی ریسرچ ہوتا ہے, کہ آپ بالکل ایک نئی چیز سٹارٹ کرتے ہیں اور اس کو چلاتے ہیں ویری بیسک سے. اور دوسرا یہ ہوتا ہے کہ جو ابھی اویلیبل ریسرچ ہو رہی ہے اس میں ہی کسی پرابلم پہ آپ فوکس کر کے اس کو سمجھ کر اسے کو بڑھا دیتے ہیں, اسی کو بڑھا دیتے ہیں. تو میں نے ابھی تک جتنے ریسرچ کی ہیں اسی قسم کی ہے, مطلب یہ ہے کہ ابتدا سے والی بات نہیں کی, بھائی جو چل رہی ہے اسی کو مطلب جو ہے نا وہ. تو یہ ظاہراً مشکل ہوتا ہے کیونکہ اس کی وجہ یہ ہے کہ آپ نے پورا سمجھنا ہوتا ہے. اب میں جب جرمنی میں تھا تو اب جرمنی کا جو نالج تھا وہ جو طریقہ کار تھا وہ تو الگ تھا نا, اور ہمارے پاکستان کا تھا. تو اب ٹینسر انالیسس جیسے ہم کہتے ہیں, ہم نے ٹینسر اپنے انجینئرنگ میں پڑھی نہیں تھی, الیکٹریکل والے پڑھتے تھے, میکینیکل والے نہیں پڑھتے تھے ٹینسر انالیسس. تو میٹریسز ہم نے بھی پڑھی تھی, تو میں جو لکھنے کا تھا تو میں میٹریسز میں لکھتا تھا, میٹریسز کے فارم میں لکھتا تھا, ظاہر مطلب ہے کہ مجھے وہی آتی تھی. تو میں نے اپنی جو فائنڈنگس تھی اپنے پروفیسر کو جو بتانی چاہیے تو میں نے میٹریسز کے فارم میں لکھ دی, اور وہ میٹرکس کے فارم سے بہت نفرت کرتا تھا. تو میں جب ان کے سامنے لے گیا تو مجھے کہتا ہے, مسٹر احمد دس از کارمونیز اپروچ, آئی تھنک یو شوڈ رائٹ دس ان سچ اے وے دیٹ آئی کین انڈرسٹینڈ اٹ. میں نے کہا ان وچ فارم؟ ہی تھا ان ٹینسر فارم. میں نے کہا کہ ان شاء اللہ. بس میں اٹھ گیا, تقریباً دو دن میں نے لگایا اس پر, کتابیں نکالی اور اسٹڈی کیا, ٹینسرس کو ادھر ہی اسٹڈی کیا. ہاں جی, ادھر اسٹڈی کیا اور اچھی طرح الحمدللہ جب سمجھ میں آ گیا, حالانکہ میں نے اس کا کورس پڑھا ہی نہیں تھا. تو پھر میں نے وہی چیز جو میٹریسز میں لکھی تھی وہ ٹینسر فارم میں لکھی تھی, بس چیز اتنی تھی. وہ میں نے لکھ کر جب اس کے سامنے رکھی تو گھنٹہ بھی غالباً نہیں گزرا تھا کہ وہ میرے آفس میں آیا, مجھے کہتے ہیں مسٹر احمد یو ہیو ایوری تھنگ ان ہینڈ, یو کین اسٹارٹ رائٹنگ. ہاں جی, تو مطلب یہ ہے کہ وہ بالفور سمجھ گیا اور بہت خوش تھا, ایکسائٹڈ تھا, اس کو ساری چیز سمجھ میں آ گئی. تو اب یہ والی بات میں کہتا ہوں کہ یعنی اس میں یہ مشکلات تو ہوتے ہیں کہ آپ نے وہ چیز کی نہیں ہوتی, تو آپ نے اس کو ادھر سے پکڑنا ہے. تو مجدد صاحب رحمۃ کا کام مشکل تھا لیکن مشائخ کو یہی کرنا ہوتا ہے, مشائخ کو یہی کرنا ہوتا ہے کہ وہ جو ہے نا مطلب یہ ہے کہ وہ جو پہلے سے ہوتا ہے اس کو وصول کرتا ہے, اس کو ضائع نہیں کرتا. اس کی مثال ایسی کہ ایک جنرل ہے تو اس کو دوبارہ سپاہی تو نہیں بنائیں گے نا, تو اس کو وصول کر لو, جنرلی کو مسلمانی کے لیے استعمال کر لو بس. تو جتنا وہ گیا ہے اتنا سارے کا سر اس کا راستہ اس میں شامل ہو گیا ہے نا یہ بات. تو اس کا جو ہے نا مطلب یہ ہے کہ طریقہ کار یہی. تو حضرت جو ابراہیم خان خانہ رحمۃ اللہ علیہ ان کے ساتھ یہ معاملہ کیا ہے. ہاں میرے مخدوم, اس سلسلے عالیہ کے لوگ اس ملک ہندوستان میں نوار اجنبیوں کی طرف پڑے ہوئے, بدعتوں کی رواج پانے کی وجہ سے اس ملک کے رہنے والوں کو ان بزرگواروں کے طریقے کے ساتھ جس میں سنت کا التزام ہے بہت کم مناسبت ہے. یہی سبب ہے کہ اس سلسلہ کے لوگوں میں سے بعض نے قصوری نظر کے باعث اس طریقے عالیہ میں بھی بدعتوں کو اختیار کر لیا ہے اور بدعت کا ارتکاب کر کے لوگوں کے دلوں کو اپنی جانب مائل کر لیا ہے. کون سے سلسلے کی بات کر رہے ہیں؟ نقشبندی سلسلے کی بات بات کر رہے ہیں. ہاں جی, یعنی اس سلسلہ اور اس عمل کو اپنے خیال میں اس طریقے عالیہ کی تکمیل گمان کرتے ہیں. ہاں شوق اللہ, بلکہ یہ لوگ اس طریقے کو خراب اور برباد کرنے کی کوشش کر رہے ہیں. ان کو اس طریقے کا کابرین کے معاملے کی حقیقت معلوم نہیں ہے. اللہ سبحانہ تعالیٰ ان کو سیدھے راستے کی ہدایت دے. اور چونکہ اس سلسلہ عالیہ کے اثرات شعر میں بہت کم ہے, لہٰذا اس سلسلے کے مرید اور محبوں پر لازم ہے کہ ان کابرین کے خلفاء و طلباء کی امداد و اعانت کرے, کیونکہ آدمی مدنی و تباہ मिलजुल कर रहने का आदि पैदा किया गया है, और वो तमद्दुन असबाब मईशत हासिल करने में अपने बनीनों दूसरे इंसानों का मोहताज है। अल्लाह ताला इरशाद फरमाते हैं, अय्युन नबिया या अय्युन नबी हसबुकल्लाह मन तबाक मिनल मोमिनीन, ए नबी आपके लिए अल्लाह ताला आपके तबेदार मोमिन काफ़ी हैं, जबकि नजर खैर बशर के ज़रूरी उमूर की कफ़ायत में मोमिनों को दाखिल किया गया है, तो दूसरों के लिए क्या मज़ायका है। इस वक्त के अक्सर उमरा और दरवेश अच्छा के लिए समझा कि इनको किसी चीज़ की हाजत नहीं, ऐसा हरगिज़ नहीं है। इंसान अपनी ज़ात में भी मोहताज है, बल्कि तमाम कायनात का ज़ाती खास एहतियाज है, बल्कि इंसान की खूबी भी इस एहतियाज में है। हाँ, और इसमें आजिज़ी व बंदगी भी इस रास्ते से पैदा होती है। अगर बिलफर्ज इंसान की मोहताजी ज़ायल होकर इस्तग़ना पैदा हो जाए, तो सिवाय गुनाह व सरकशी और फसाद व नाफरमानी के उसको नक़द वक्त क्या हासिल होगा। वाक़ईतन अगर ये एहतियाज ख़त्म हो जाए, हमारे पश्तों में कह दे चिहर यो सिर भी नुसंग बकार की, हाँ जब हर एक शेर हो तो फिर काम कैसे चलेगा। भाई किसी को तो कम होना पड़ेगा ना, तो फिर काम चलेगा। हाँ जी, तो ये जो है ना हासिल कलाम ये कि वो फ़ुकरा जो मासिवा की गिरफ्तारी से आज़ाद हैं, और वो एहतियात जो असबाब से मुतालिक है इसको मुसब्बल असबाब के हवाले कर देते हैं, और दौलत के फ़राग को अल्लाह ताला की ख्वान नेमत से जानते हैं, और मोहती और मानी न देने में सुबहान को तसव्वुर, और चूँकि कारकुनान कज़ा व कदर ने अब असबाब को हिकमत और मसलहत के पेश नज़र वास्ता बनाया हुआ है, और अच्छाई बुराई को असबाब के साथ मंसूब कर दिया है, इसलिए बुजुर्गवार भी शुक्र शिकायत को असबाब की तरह राजी करते हैं, और अच्छे बुरे को बज़ाहिर इन्हीं असबाब से जानते हैं, क्योंकि अगर असबाब को दखल न दें तो दुनिया का अजीम कारखाना बातिल हो जाएगा। रब्बना मा खलकता हाज़ा बातिला, सियादत पना हकायक मारिफा गा उख़वी अज़ी, मेरे मोहम्मद माँ के वजूद शरीफ आपके इलाके में बहुत गनीमत है, इनके दुआ तवज्जो की बरीत अहमर का हुक्म रखती है, मेरा ख्याल है इनकी तवज्जोआत के बरकात फ्यूज़ आपकी दौलत को कायम रखने वाले हैं, और हुज़ूर ग़ैबत में इनको आपका ममदूद मामल पाता हो। एक साल से ज़्यादा सुकून ग़ैबान तो पस फ़कीर को आपकी खूबियाँ लिखी थी, और उसमें मोहब्बत अखलास भी दर्जा जो आपको इस फ़कीर के नस्बत हासिल है, उसका भी इजहार था कि सलाह की सूबेदारी किसी दूसरे को सुपुर्द कर दी गई, लिहाजा तवज्जो दस्तगीरी फरमाए। फ़कीर को उस ख़त के मुताले के दौरान इस बारे में तवज्जो हासिल हो गई, तो आपको उस वक्त रफ़ील क़दर पाया। इतफ़ाक़ उस वक्त एक शख्स उस तरफ जा रहा था, लिहाजा इस ख़त के जवाब में इबादत लिखती, खान खाना व दर नज़र रफ़ी क़दर मी दरायद, यानी खान खाना नज़र कश में बुलंद दर्जा दिखाई देते हैं, वल अम्र इंदल्लाह सुबहाना। तो इसमें हज़रत तानवी रहमतुल्लाह अलैह ने भी, अल्लाहु अकबर अल्लाहु अकबर, अल्लाहु अकबर अल्लाहु अकबर, अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह। Allahu Ekber, Allahu Ekber. La ilahe illallah, la masallu ala seyyidina ve ala Muhammed ve ala tamallah ve rabbahat. İnşallah namaz idir pidenge. Cenab-ı Barış ki zorat mamadi namaz idir hoti ye. To mein arz kar raha tha ki ye maşallah Hazret ne jo sahib-e-haysiyat log hain dunyai lihaz se to unki tarbiyat unke hal ke mutabik ki hai. Aur ye bahut mushkil kaam hota hai. لیکن حضرت مجرد صاحب رحمت اللہ علیہ کے لیے اس کو بہت آسان کیا گیا تھا اور اگر دیکھا جائے تو آپ صلی اللہ علیہ وسلم کا طریقہ بھی یہی تھا یعنی آپ صلی اللہ علیہ وسلم نے کس طرح اس وقت کے بڑوں کو خطوط لگے اور پھر ہر ایک کے ساتھ ان کے حال کے مطابق معاملے کیا ہاں جی یعنی یہ جو ابو سفیان رضی اللہ تعالیٰ عنہ جب اس وقت مسلمان ہوئے تو کمال کی بات یہ ہے کہ سب کو معافی دی گئی لیکن ساتھی کہ جو ابو سفیان رضی اللہ عنہ کے گھر میں چلا جائے وہ بھی معاف ہے تو ریزلٹ میں تو کوئی فرق نہیں تھا کیونکہ معافی تو سب کو دی گئی تھی ہاں جی لیکن اس کا اعزاز و اکرام ہو گیا نا ان کا اعزاز و اکرام کیونکہ سردار تھے تو ان کے ہاں آپ صلی اللہ علیہ وسلم کے ہاں جو پہلے سے سردار ہوتے وہ سردار رہتے تھے اگر مسلمان ہو جاتے وہ ان کے آپ صلی اللہ علیہ وسلم ایک دفعہ تشریف فرماتے تو حضرت سعد رضی اللہ تعالیٰ تشریف لائے انصاری سعد انصاری رضی اللہ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا قومو الی سیدکم اپنے بڑے کے لیے کھڑے ہو جاؤ آج کل اس میں بھی بڑا غلو ہے کہ کوئی کسی کے لیے کھڑا ہوتا ہے تو کہتے یہ ناجائز ہے تو یہاں تو آپ صلی اللہ علیہ وسلم خود حکم دے رہے ہیں قومو الی سیدکم اپنے بڑے کے لیے کھڑے ہو جاؤ ہاں البتہ اپنے لیے کھڑا ہونا پسند نہیں کرنا چاہیے اس میں دکھا ہو رہے لیکن ایک شخص اپنے لیے کھڑا ہونا پسند نہیں ہے لیکن لوگ کھڑے ہو جاتے ہیں تو ان کے لیے تو ان کی محبت کی وجہ سے مفید ہوتا ہے کیونکہ ان نے تو ایک محبت والا معاملہ کیا ایک دین کی عزت والا معاملہ کیا اب مثال کے ابو حنیفہ رحمۃ اللہ علیہ اپنے استاذ کے گھر کی طرف پیر نہیں کرتے تھے سوتے ہوئے تو کیا ان کو استاذ نے کہا تھا اس طرح کرو استاد نے تو نہیں کہا لیکن موہنی فرمت اللہ کرتے تھے بلکہ آپ صلی اللہ علیہ وسلم خود بھی فاطمہ رضی اللہ عنہ جب تشریف لاتی تو ان کے لیے اٹھ کھڑے ہوتے ہیں ان کو اپنی مسند پہ بٹھاتے ہیں اور فاطمہ رضی اللہ عنہ کے پاس جب آپ صلی اللہ علیہ وسلم جاتے تو آپ صلی اللہ علیہ وسلم کے لیے کڑی ہو جاتی اور ان کو اپنے مسند جگہ پہ بٹھاتے ہیں یہ محبت کا معاملہ ہے یہ خشکی خشکی گڑبڑ ہوتا ہے یہ جو خشکی خشکی ہوتی ہے نا تو طریقہ یہی ہے ہر شخص کے ساتھ ان کے قدر مقام کے مطابق معاملہ کرو پھر بات بھی آسان ہو جاتی ہے اور سبحان اللہ ہر ایک کا مقام بھی متعین ہو جاتا ہے اللہ پاک سمجھ کی توفیق عطا فرمائے لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله
لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله لا إله إلا الله محمد رسول الله لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو لا إله إلا هو اللهم صل على سيدنا مولانا محمد حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق حق اللهم صل على سيدنا.
اب چونکہ آج بدھ کا دن ہے اور مکتوبات شریف کا, تو آج انشاءاللہ مراقبہ کریں گے. جن حضرات کو مراقبہ یعنی آتا ہے تو اس طریقے سے کرنے, ورنہ بس یہ تصور کر کے بیٹھ جائیں کہ اللہ پاک محبت کے ساتھ دیکھ رہے ہیں, اور جیسے ساری چیزیں ذکر کر رہی ہیں میرا دل بھی اللہ اللہ کر رہا ہے. اللہ صلی اللہ علیہ وسلم. الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. يا حي يا قيوم برحمتك نستغيث، أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. اللهم حسن فرجي ويسر لي أمري. اللهم إني أسألك تمام الوضوء تمام الصلاة تمام رضوانك وتمام مغفرتك. اللهم آتني كتابي يمينك بيميني، اللهم أغشني برحمتك وجنبنا عذابك، اللهم ثبت قدمي يوم تزل في الأقدام، اللهم جل مفلحين، اللهم افتح أقفال قلوبنا من ذكرك، وأتمم علينا نعمتك، وأسبي علينا من فضلك، وجعلنا من عبادك الصالحين، اللهم آتني أفضل ما تؤتي عبادك الصالحين، اللهم أحيني مسلما وأمتني مسلما، اللهم عذب الكفرة والكي في قلوبهم الرعب، وخالف بين كلمتهم، وأنزل عليهم رزقك وعذابك، اللهم عذب الكفرة أهل الكتاب المشركين الذين يشهدون آياتك ويكذبون رسلك ويصدون عن سبيلك ويتعدون حدودك ويدعون معك إلها آخر، لا إله إلا أنت تبارك وتعالى عما يقول الظالمون علوا كبيرا. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات، وأصلهم وأصل ذات بينهم، وألف بين قلوبهم، واجعل في قلوبهم الإيمان والحكمة، وثبتهم على ملة رسولك، وأوزهم أن يشكروا نعمتك التي أنعمت عليهم، وأن يوفوا بعهدك الذي عاهدتهم عليه، وانصرهم على عدوك وعدوهم. إله الحق سبحانك لا إله غيرك، اغفر لي ذنبي وأصلح لي أمري، إنك تغفر الذنوب لمن تشاء وأنت الغفور الرحيم. يا غفار اغفر لي، يا تواب تب علي، يا رحمن ارحمني، يا عفو اعف عني، يا رؤوف ربي، يا رب يا عزيز أن أشكر نعمتك التي أنعمت علي وتوفق حسن عبادتك. يا رب أسألك من خير كله، يا رب افتح لي بخير واختم لي بخير، وقنا السيئات ومن تق السيئات يوم الدين فقد رحمته، وذلك هو الفوز العظيم. اللهم لك الحمد كله، ولك الشكر كله، ولك الملك كله، ولك الخلق كله، بيدك الخير كله، إليك أرجو الأمر كله، أسألك الخير كله، وأعوذ بك من الشر كله. بسم الله الذي لا إله غيره. اللهم أذهب عني الهم والحزن، اللهم بحمدك انصرفت وبذنبي اعترفت. اللهم إلهي وإله إبراهيم وإسحاق ويعقوب وإله جبرائيل وميكائيل وإسرافيل، أسألك أن تستجيب دعوتي فأنا مستر، وتحسمني في ديني فإني مبتلى، وتنالي برحمتك فإني مظلم، وتنفي عني الفقر فإني متمسكن. اللهم إني أسألك بحق السائلين عليك، فإن للسائلين عليك حقا، أيما عبد أو مد من أهل البر والبحر تقبلت دعوتهم واستجبت دعاءهم، أن تشركنا في سائلهم ما يدونك فيه، وأن تشركهم في سائل ما ندعوك فيه، وأن تعافينا وإياهم، وأن تقبل منا ومنهم، وأن تجاوز عنا وعنهم، فإننا آمنا بما أنزلت واتبعنا الرسول فاكتبنا مع الشاهدين. اللهم آت محمد الوسيلة، واجعل في المستفين محبته، وفي الآلين درجة، وفي المقربين ذكره. اللهم هدني من عندك، وافز علي من فضلك، واسب علي من رحمتك، وانزل علي من بركاتك. اللهم اغفر لي وارحمني، وتب علي انك انت التواب الرحيم. اللهم نسألك توفيق اهل الهدى، وعمال اهل اليقين، ومناسة اهل التوبة، وعزم اهل الصبر، وجد اهل الخشية، وطلب اهل الرغبة، وتعبد اهل الورع، وارفعنا اهل العلم حتى القاك. اللهم إني أسألك مخافة تهجرني عن معاصيك، حتى أعمل بطاعتك عملا يستحق برضاك، وحتى أناسك بالتوبة خوفا منك، وحتى أهلك لك النسية حياء منك، وحتى توكل عليك في الأمور كلها وحسن ظني بك. سبحان خالق النور، اللهم لا تهلكنا فجاة ولا تأخذنا بغتة ولا تغفلنا عنك ولا وسيا. اللهم أنس وحشتي في قبري، اللهم ارحمني بالقرآن العظيم، واجعل لي إماما ونورا وهدى ورحمة. اللهم ذكرني منه ما نسيت، وعلمني منه ما جهلت، وارزقني تلاوته آناء الليل وآناء النهار، وجل لي حجة يا رب العالمين. اللهم انا عبدك وابن عمدك، وابن عمدك ناصيتي بيدك، اتقلب في قبضتك، وصدق بلقائك، واؤمن بوعدك، امرتني فاسيت ونهيتني فاتيت، هذا المكان اعوذ بك من النار، لا اله الا انت سبحانك، ظلمت نفسي فاغفر لي انه لا يغفر الذنوب الا انت. اللهم لك الحمد ولك المشتكى وبك المستغاث وانت المستعان، ولا حول ولا قوة الا بالله العظيم. اللهم اني اعوذ برزاك من سخطك وبمعافاتك من عقوبتك، واعوذ بك منك لا احصي ثناء عليك كما اسند أنت كما أثنيت على نفسك. اللهم إنا نعوذ بك من أن نذل أو نذل أو نظلم أو نذل ونظلم أو يظلم علينا أو نجهل ويجهل علينا أو أذل وأذل. أعوذ بنور وجهك الكريم الذي أضاءت له السماوات وشكت له الظلمات وسلوا عليه أمر الدنيا والآخرة، أن تحل عليه غضبك وتنزل عليه سخطك، ولك العتبى حتى ترضى، ولا حول ولا قوة إلا بك. اللهم باكية كباكية الوليد، اللهم إني أعوذ بك من شر الأمين سيدي وأبي رسول. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك التواب الرحيم. سبحان ربك رب العزه عما يصفون، وسلام على المرسلين.